Mi papá es como si fuera su hijo, pero ni es alguien con su hijo.
अगेन आई एम सॉरी, आज के ताखिर के लिए भी कुछ हमारी गाड़ी के मसाइल हैं, उसकी वजह से थोड़ा प्रॉब्लम है. इंशाल्लाह आई विल ट्राई कैन गे यू नो. अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम. من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين الميامين، لا سيما على الإمام المنتظر والحجة الثاني أشهر واللعنة الدائمة الباقية على أعدائهم أجمعين من يوم ظلمهم الى قيام يوم الدين. اما بعد، سورہ مبارکہ آل عمران آیت نمبر 98 میں ہم نے پڑھا، قل یا اہل الکتاب لما تکفرون بآیات اللہ. اے حبیب، کہہ دیجئے اہل کتاب سے، یہود و نصارہ سے، تم کیوں اللہ کی آیتوں کا انکار کرتے ہو؟ آیتوں سے یہاں پر مراد توریت کی آیتیں بھی ہو سکتی ہیں، اور وہ معجزات جو پیغمبر اکرم نے پیش کیے وہ بھی مراد ہو سکتے ہیں، اور دونوں بھی ایک ہی وقت میں مراد ہو سکتے ہیں. واللہ شہید علی ما تعملون، اور اللہ یقیناً گواہ ہے جو تم اعمال انجام دے رہے ہو ان کو وہ جانتا ہے اور ان پر گواہ ہے. یہاں پر ایک طرح سے کسی کو جھنجھوڑنے والا جو انداز ہوتا ہے کہ جب تمہارے سامنے اللہ کے معجزات اور اللہ کی نشانیاں موجود ہیں، پھر اس کے انکار کا کیا جسٹیفیکیشن باقی بچتا ہے؟ اور پھر واپس آپ دیکھیں گے کہ یہ ریپیٹ ہوتا ہے، قل یا اہل الکتاب، وہی انداز کہ اے حبیب کہہ دیجئے اے اہل کتاب، لما تصدون عن سبیل اللہ من آمنا، تم لوگ کیوں راستہ روکتے ہو ان لوگوں کا کہ جو اللہ پر ایمان لائے. یعنی ایک تو یہ ہے کہ حق تو یہ تھا کہ تم خود بھی ایمان لے آتے، اس رسول کے ذریعے سے دین اسلام کو قبول کرتے، لیکن فرض کرو کہ تم قبول نہیں کرنا چاہتے، تو اپنے اوپر ایک اور وبال کیوں لینا چاہتے ہو کہ دوسروں کے لیے بھی راستے میں رکاوٹیں اور آبسٹیکلس تم کریٹ کرو. تب وہ نہ اے وجہ، کیا تم چاہتے ہو کہ کوئی ٹیڑھا پن ایجاد کرو، کوئی ڈائیورجن ایسا لوگوں کے لیے کہ جس کی وجہ سے لوگ راستے کے اوپر نہ آ سکیں، ان کو مس گائڈ کرو. وہ انتم شہدا، جبکہ تم خود بھی گواہ ہو. یعنی یہ ساری آیتیں تم سے چھپی ہوئی نہیں ہیں، یہ سارے معجزات تم سے چھپے ہوئے نہیں ہیں. وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ، اور اللہ یقیناً غافل نہیں ہے ان باتوں سے کہ جو تم انجام دیتے ہو، جو تم عمل کر رہے ہو، تمہارے ایکشنز جو ہیں اللہ سے غافل نہیں ہیں. یا ایھا الذین آمنوا، اب یہاں پر گفتگو تھی پہلے اہل کتاب سے، اب صاحبان ایمان سے گفتگو ہو رہی ہے. یا ایھا الذین آمنوا، اے ایمان لانے والوں، ان تطیعوا فریقا من الذین اوتوا الکتاب، اگر تم فالو کرنا شروع کر دو، اوبے کرنا شروع کر دو، اطاعت کرنا شروع کر دو، فریقا من الذین اوتوا الکتاب، ان لوگوں کی کہ جو اہل کتاب ہے، تو ان کا ایک گروہ تمہارے اس فالوئنگ کا یہ فائدہ اٹھانے کی کوشش کرے گا کہ یردوکم بعد ایمانکم کافرین، کہ تمہارے ایمان کے بعد تمہیں کافر بننے کی طرف پلٹا دے گا، یعنی وہ تمہیں تمہارے ایمان کے اوپر باقی نہیں رہنے دیں گے. وہی بات جو پہلے اہل کتاب سے کہی گئی، اب وہ صاحبان ایمان سے کہی گئی. یعنی دونوں چیزیں ہوتی ہیں کہ اگر آپ کبھی دیکھتے ہیں کہ ایک بچہ ہے اور دوسرا اس کو بگاڑ رہا ہے، تو جو بگاڑ رہا ہے کبھی آپ اس کو بھی ڈانٹتے ہیں اور کبھی اس کو بھی سمجھاتے ہیں کہ تم کیوں اس کی باتوں میں آتے ہو، تم کیوں اس کے بہکاوے میں آتے ہو. کبھی آپ اس کو ڈائریکٹ بولتے ہیں کہ تم تو خود تو اچھے نہیں بننا چاہتے، مگر دوسرے جو اچھے ہیں ان کو کیوں خراب کرنا چاہتے ہو. تو یہ وہ ایک انداز جو ہے وہ یہاں پر اختیار کیا گیا. وہ کئی بار تکفرون، اور پھر تم کیسے انکار کرو گے، تم کیسے کافر بن جاؤ گے. یعنی کیسے کافر بن جاؤ گے سے مراد یہ کہ یہ کیسے جسٹیفائی کرو گے، یہ کیوں کر اچھی بات کہی جا سکتی ہے کہ تم کافر بن جاؤ مومن ہونے کے بعد. وَأَنْتُمْ تُتْلَى عَلَيْكُمْ آيَاتُ اللَّهِ وَفِيكُمْ رَسُولُهُ، جبکہ تمہارے درمیان اللہ کی آیتوں کی تلاوت کی جا رہی ہے، وَفِيكُمْ رَسُولُهُ، اور تمہارے درمیان رسول بھی موجود ہے. اب اگر آپ پہلے دیکھیں جو اہل کتاب سے کہا گیا تھا ان کو جو ڈانٹا گیا تھا کہ تم کیسے اللہ کا انکار کرتے ہو، تم کیوں اللہ کا انکار کر دیتے ہو، کفر اختیار کرتے ہو اللہ کی نشانیوں کا، واللہ شہید علی ما تعملون، اللہ شہید اور گواہ ہے جو تم عمل کرتے ہو اس کے اوپر. یہاں پر اب مومنوں سے گفتگو ہو رہی ہے اور کہا جا رہا ہے تم لوگ کیسے انکار کر دو گے، ٹھیک ہے وہ تو تم کو کھینچیں گے، وہ تو تم کو ہٹانے کی کوشش کریں گے، مگر تم کیوں ہٹ رہے ہو، تم کیوں انکار کر رہے ہو. وانتم تتلا علیکم آیات اللہ، اور تمہارے درمیان تو اللہ کی آیتوں کی تلاوت کی جا رہی ہے. وہ فیکم رسول ہو، اور خود رسول بنفس نفیس تمہارے درمیان موجود ہیں. بنفس نفیس کا مطلب یعنی خود رسول تمہارے درمیان تشریف فرمائے. وَمَن يَعْتَصِم بِاللَّهِ فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ، اور جو وابستہ ہو جائے اللہ سے تو یقیناً اس کی ہدایت کر دی گئی ہے سیدھی راہ کی طرف. یہ آیت بہت امپورٹنٹ ہے، کیونکہ آگے بھی ایک اور آیت آنے والی ہے جس کے اندر اسی کی تشریح ہوگی. زیادہ فاصلہ نہیں، ایک آیت کے فاصلے سے وہ آیت آنے والی ہے. واپس دیکھیے گا، وَمَن يَعْتَصِم بِاللَّهِ فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ، جو وابستہ ہو جائے، جو معتصم ہو جائے اللہ سے، فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ، تو اس کی ہدایت کر دی گئی ہے صراط مستقیم کی طرف. یعنی اب نیچرل ایک کوشچن تو یہ جائے گا نا کہ مالک ہم کفر نہیں کرنا چاہتے، ہم مومن ہی رہنا چاہتے ہیں، تو ہم کیا کریں گے؟ اللہ سے وابستہ ہو جاؤ. اب اس کے بعد دوسرا ایک لاجیکل سوال آئے گا کہ اللہ سے وابستہ ہونے کا مطلب کیا ہے. وہ آگے اس کی وضاحت آ رہی ہے آیت نمبر 103 کے اندر، کہ وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ، کہ اللہ کی رسی سے وابستہ ہو جاؤ، اللہ کی رسی کو تھام لو. یہ جو کفر ہے یہ ایک طرح سے وہ گڑھا ہے کہ جس کے اندر انسان گر رہا ہے، ایک دلدل ہے، سوامپ ہے، اس کے اندر انسان جا رہا ہے، باہر نکلنا کیا کرے، کہ اللہ سے وابستہ ہو جاؤ. اللہ سے وابستہ ہو جاؤ اس کی تشریح کیا ہے؟ کہ اللہ کی رسی کو تھام لو. اللہ کی رسی کو تھامنے کا کیا مطلب ہے؟ اس کو سمجھانے کے لیے پیغمبر اکرم کی حدیث ہے کہ جس کے اندر انہوں نے ارشاد فرمایا کہ انی تارکن فیکم الحبلین، جس طرح سے ثقلین ہے اسی طرح سے حبلین بھی ہے. کہ میں ایگزیکٹ الفاظ میں آپ کے سامنے پڑھتا ہوں، لیکن یہ کہ میں حبلین چھوڑ کر جا رہا ہوں، میں دو رسیاں چھوڑ کر جا رہا ہوں جو آپس میں بالکل ملی ہوئی ہیں. یعنی اگر ان کو کھول کر دیکھو، جس طرح سے ہوتے موٹی رسی کہ جو ڈبل ہو، اگر آپ اس کو کھولیں تو دو الگ الگ ہو جائیں، لیکن دونوں آپس میں اس طرح سے لپٹی ہوئی ہوتی ہے کہ ایک دوسرے کو مضبوط کرتی ہیں. کہ میں تمہارے درمیان دو رسیاں چھوڑ کر جا رہا ہوں، ایک قرآن اور دوسرے میری عطرت، میرے اہل بیت. تو ان سے وابستہ ہونے کا مطلب ہوگا اللہ کی رسی کو تھامنا، اور اسی کا نتیجہ یہ ہوگا کہ انسان تفرقے کے اندر نہ پڑے. دیکھیے واپس اس کو، وَمَن يَعْتَصِم بِاللَّهِ فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ، اور جو وابستہ ہو جائے اللہ سے یقیناً اس کی ہدایت کر دی گئی صراط مستقیم کی طرف. یا ایھا الذین آمنوا، اے ایمان لانے والوں، اتقوا اللہ حق تقاته ولا تموتن الا وانتم مسلمون. اے ایمان لانے والوں، تقوی اختیار کرو اللہ کا، وہی تقوی جو بار بار آئے، کنٹرول اپنے اوپر ڈیولپ کرو. حق کا تقاته، اور تقوی ایسا اختیار کرو جو حق کے تقوی ہے. تقوی کا جو آخری مرحلہ ہے اس کو حاصل، یعنی ٹارگیٹ تمہارا اتنا آگے ہونا چاہیے کہ تم تقوی کے حق کو ادا کرنے کی بات کرو، جس کی تشریح چھٹے امام نے کی ہے کہ یوتا ولا یوسا، کہ اللہ کی اطاعت کی جائے، اس کی معصیت نہ کی جائے. ویسکر فلا یونسا، اور اس کو یاد رکھا جائے اور اسے بھولا نہ جائے. ویسکر فلا یکفر، اور شکر ادا کیا جائے اس کا، اور کفران نعمت نہ کیا جائے. کہ ان تین چیزوں پر کانسنٹریٹ کرو، یعنی یہ جو گروپس بنتے ہیں، یوتا ولا یوسا، اطاعت معصیت نہیں ہو، اسی طرح سے اس کو یاد رکھا جائے، بھولا نہ جائے، شکر کیا جائے، کفر نہ کیا جائے. یہ اپوزٹ ہے نا، یہ کرنا ہے یہ نہیں کرنا، یہ کرنا ہے یہ نہیں کرنا. کہ ان تین راہوں کے اندر اگر آگے، یعنی ان تین ڈائمینشنز کے اندر انسان اگر ترقی کرتا چلا جائے، تو الٹیمیٹلی جو چیز اس کو حاصل ہوگی وہ ہے حق کے تقویٰ. وَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ، اور دیکھو، نہیں مرنا مگر مسلمان مرنا، جب بھی مرو تو مسلمان مرنا. یہ محاورہ ہے، اس کا مطلب یہ ہوتا ہے کہ پوری زندگی اسلام پر باقی رہنا. ایسا نہ ہو کہ تمہارا وقت آخر تمہیں کوئی ڈائیورٹ کر دے، تمہیں ادھر سے ادھر کر دے، ہٹا دے، آف ٹریک کر دے، نہ ایسا کچھ بھی نہ ہو. کمپلیٹ جو سبمیشن کی جو لائف ہونی چاہیے پروردگار کی بارگاہ میں، اسے اختیار کرو. اسی صورت میں انسان تقوی اور پھر حق کے تقوی تک جا سکتا ہے، ورنہ اور کیا راستہ ہے. وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ، اب اس کے اندر یہ جو مزید اس کی تشریح پر تشریح آ رہی ہے، یہ مزید وضاحت. وَاعْتَصِمُوا بِاللَّهِ بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا، اور دیکھو اللہ کی رسی کو سب مل کر مضبوطی سے تھام لو، ولا تفر رکھو، اور آپس میں فرقہ فرقہ مت ہو جاؤ. یعنی واضح اللہ کی رسی موجود ہے، اس کو اگر سب پکڑ لیں تو پھر ادھر ادھر کیوں ہوں گے؟ پھر تو سب ایک ہی اس کے اوپر ہوں گے، سب کی سمت ایک ہی ہوگی، سب کا انداز پھر ایک ہی ہوگا. واعتصموا بحبل اللہ جميعا، سب کے سب، ولا تفرقوا، الگ الگ پراگندہ مت ہو جاؤ، بکھر مت جاؤ، تتر بتر مت ہو جاؤ، ایک جمعیت بن جاؤ. ظاہر ہے کہ اس کے فائدے تو ہیں، اس میں کوئی شک نہیں کہ اگر آپ بارش کے قطروں کو بھی اگر دیکھیں وہ سب الگ الگ ہوں، اور اگر وہ سب ایک جگہ پر جمع ہوں تو پھر اس کے ذریعے سے بجلی بھی بنتی ہے اور زرخیزی بھی آتی ہے، اور زمین آسمان کے جو فرق ہیں وہ آ جاتے ہیں اس کی وجہ سے. اتحاد اور اتفاق کی جو برکت ہے اس سے تو کبھی بھی انکار نہیں ہو سکتا، مگر اس کے لیے کرنا کیا ہے کہ اللہ کی رسی کو تھام کر رکھو. وہ اللہ کی رسی کیا ہے؟ جو میں نے آپ کی خدمت میں عرض کیا تھا پیغمبر اکرم کے جملے کی، انی قد ترکت فیکم حبلین، میں تمہارے درمیان دو حبل چھوڑ کر جا رہا ہوں. دو ایسی رسیاں جو آپس میں بالکل ملی ہوئی، ڈبل رسیاں جو بالکل ملی ہوئی ہیں، ان کو جدا نہیں کر سکتے. اسی پر تو اصرار ہے کہ یہ ایک دوسرے سے کبھی جدا نہیں ہوں گے. انہما لن یفترقا، یہ دونوں ایک دوسرے سے کبھی جدا نہیں ہوں گے. یہ ایک دوسرے کو اسٹرینتھن کرنے والے ہیں، ایک دوسرے کو کمپلیمنٹ کرنے والے ہیں، ایک دوسرے کی تصدیق کرنے والے ہیں، ایک دوسرے کے ساتھ ان کا اختلاف، ان کا اختلاف نہیں ہو سکتا. اگر تم نے ان کو پکڑ لے، ان اقسطم بہما لن تضلوا بعدی، تو ہرگز ہرگز گمراہ نہ ہوں گے. واعتصموا بحبل اللہ جميعا ولا تفرقوا، اب وہی والی بات آپ اس کو ذہن میں رکھیے اور بہت اچھی طرح سے ذہن میں رکھیں کہ یہ جو حدیث ثقلین ہے یہ بالکل متفق ہے. برادران اہل سنت کی کتابوں میں اتنی جگہ پر یہ اویلیبل ہے، یہ والی حدیث شاید 12 سے 13 جگہوں پر الگ الگ مقامات پر یہ حدیث ثقلین موجود ہے کہ پیغمبر نے فرمایا میں دو چھوڑ کر جا رہا ہوں، ایک قرآن اور دوسرے میری عطرت میرے اہل بیت، ایک قرآن دوسرے میری عطرت میرے اہل بیت. اتنی دفعہ یہ آیا ہے کہ اس کے بعد جس کو ہم کہتے ہیں نا بینات، کہ جو بالکل واضح ہے کہ جس کے اندر کسی قسم کا کوئی ایمبیگوٹی والا معاملہ ہے ہی نہیں، پھر اس کو قبول نہ کرنا واقعا زیادتی ہے. یعنی یہ شکایت کرنے کا ہمیں پورا پورا حق ہے کہ یہ جو حدیث موجود ہے اتنی واضح ہے. ہم نے قرآن کو لیا کیوں؟ لیا اس لیے کہ پیغمبر نے کہا. ہم نے اہل بیت کو کیوں لیا؟ اس لیے کہ پیغمبر نے کہا. اور پیغمبر نے کیوں کہا؟ اس لیے کہ خدا نے کہا. وہ اپنی مرضی سے کچھ نہیں کہتے. وہی آپ دیکھ لیجیے، واعتصموا بحبل اللہ، اللہ کی رسی کو تھام لو. ہاں اب اس کی الگ الگ تشریح ہو تو کبھی کہا جائے گا کہ قرآن مراد ہے، کبھی کہا جائے گا اہل بیت مراد ہے، اور جب وضاحت ہو کاملا تو کہا جائے گا کہ ان دونوں سے اگر تم وابستہ ہو جاؤ گے تو پھر گمراہ نہیں ہوں گے. واذکروا نعمت اللہ علیکم، یاد کرو اللہ کی نعمت کو جو تمہارے اوپر آئی. اذ کنتم اعداء، اب یہ خاص مدینہ منورہ کے اگر بیک گراؤنڈ کو آپ ذہن میں رکھیں، جو میں کئی مرتبہ عرض بھی کر چکا ہوں سورہ مبارکہ بقرہ کی آیتوں کے ذیل میں بھی، کہ وہاں مدینہ منورہ کے اندر کچھ یہود کے قبیلے تھے جو بنی نذیر بنی قینقہ وغیرہ، اور کچھ قبیلے تھے جو مشرکین کے تھے، اوس اور خزرج، جن کے آپس میں ہمیشہ لڑائیاں چلتی رہتی تھیں، جھگڑے فساد مارا ماری یہ سارا سلسلہ وہاں پر تھا، ایک اوس ایک خزرج. اب جب پیغمبر اکرم کا پیغام یہ لوگ قبول کرتے ہیں تو یہی لوگ انصار بنتے ہیں. یہودی تو پھر یہودی ہیں زیادہ تر، ان میں بھی کچھ قبول کر لیتے ہیں، ایسی بات نہیں ہے، لیکن جو وہاں پر اوس اور خزرج ہیں جن کے آپس میں جھگڑے ہو رہے تھے، سب کچھ وہاں پر لڑائیاں ہو رہی تھیں، یہی وہ افراد ہیں جو بعد میں انصار کہلائے کہ یہ انصار ہیں. پیغمبر اکرم مہاجرین مکہ سے آئے، انصار جو وہیں پڑھتے. اب یہ جو انصار ہیں یہ سپورٹرز ہیں، بہرحال انسان تو ہیں، تو اب ان کے ذہنوں کے اندر، دل و دماغ کے اندر وہ جو پرانا جو معاملہ تھا کہ ہماری یہ جب کلش تھی، ہمارا یہ جھگڑا تھا، ہمارا یہ آپس میں معاملہ تھا، وہ کبھی کبھی ابھر کر اوپر آ جاتا تھا. کبھی اسلام ہی کے حوالے سے یہ بھی ہونے لگتا تھا کہ دیکھو تم اوس والو تمہارے درمیان کون ہے؟ وہ بتائیں کہ ہمارے درمیان یہ افراد ہیں جنہوں نے اسلام کی خدمت کی. خزرج والے وہ کہ ہمارے درمیان یہ لوگ ہیں کہ جنہوں نے اسلام کی خدمت کی، اور اس میں پھر جھگڑا بڑھنے لگتا تھا. خدمت کی انہوں سے بھی پھر جھگڑا آپس میں بڑھنے لگتا تھا. وہ کہتے نہیں تمہاری خدمت کم ہے، یہ کہتے تمہاری خدمت کم ہے. اس کی وجہ سے پھر واپس وہ ایک ٹینشن والی فضا جو ہے وہ ڈیولپ ہونا شروع ہو جاتی تھی. تو یہاں پر پروردگار عالم اس کی طرف متوجہ کر رہا ہے. بس کرو نعمت اللہ علیکم، یاد کرو اللہ کی نعمت جو تمہارے اوپر آئی. اس کن تم آدا ان، جبکہ تم دشمن تھے، آپس میں تم ایک دوسرے سے دشمنیاں رکھتے تھے، اینمٹی تھی تمہاری. وہ اللہ بینا قلوبکم، تو اللہ نے تمہارے دلوں کے اندر الفت کو پیدا کر دیا. جب رسول اللہ آئے ہیں تو ایک ایسا مرکز اور محور بن گیا نا کہ جس کی محبت इन सबको जोड़ने में कामयाब हो गई। देखिए वो बॉन्ड क्या है कि जो इन सबको जोड़ रहा है, वो है पैगंबर अकरम की जात, कि ये अल्लाह का नबी अल्लाह का रसूल हमारे दरमियान मौजूद है। फअल्लफ बैना कुलूबकुम, तो उसने अल्लाह ने जो नेमत तुम पर नाजिल की उसका नतीजा ये हुआ कि तुम्हारे दिलों को आपस में जोड़ दिया। ये बहुत बड़ी नेमत है, इसको आप रियलाइज कर सकते हैं बहुत अच्छी तरीके से फैमिलीज के अंदर भी, और इसको आप रियलाइज कर सकते हैं सोसाइटी के अंदर डिफरेंट कम्युनिटीज के अंदर भी, इसको आप रियलाइज कर सकते हैं दुनिया के अंदर अमंग डिफरेंट नेशंस, बहुत सारी जो कंट्रीज हैं उनका जो आपस का मामला है। कि अगर वाकई ये चीज डेवलप हो जाए, एक पीस ट्रीटी से आगे का मामला हो, कि जो वाकई मोहब्बत वाला मामला हो, तो बहुत बड़ी बात है। فَأَلَّفَ بَيْنَ قُلُوبِكُمْ فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ إِخْوَانًا, तो अल्लाह ने तुम्हारे ऊपर ये नेमत नाजिल की कि तुम्हारे दिलों में उल्फत पैदा कर दी। فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ إِخْوَانًا, तो तुम उस नेमत की वजह से आपस में भाई बन गए। अब ये जो पैगम्बर अकरम मदीना मुनव्वरा तशरीफ लाए थे, तो आपको याद होना चाहिए और याद होगा आपको कि एक जो मामला था मुआखात का, मुआखात का मतलब ही ये था कि एक को दूसरे का भाई बनाया गया। एक महाजर को लिया, एक अंसार को लिया, आपस में भाई बनाया, फिर दूसरे महाजर को एक अंसार को लिया कि ये दोनों भी आपस में भाई हैं। और वैसे ओवरऑल इन नमल मोमिनूना इख्वा, कि सारे जितने मोमिन हैं वो आपस में भाई हैं। पॉइंट ऑफ रेफरेंस क्या है, तो वो पैगंबर अकरम की जात है। अगर कोई बाप को नहीं मानता तो वो बेटे आपस में लड़ते रहेंगे, लेकिन अगर बाप को मानेंगे तो फिर जाहिर है कि उसका एहतराम करेंगे। अगर कोई माँ ही को नहीं मानता है तो फिर वो आपस में लड़ाई करेंगे, चाहे औलाद भी हो, सगी औलाद भी हो, तो वो आपस में लड़ाई ही होगी, उनके झगड़े ही होंगे। लेकिन ये कि नहीं, झगड़ा हो गया, मां ने कह दिया, तो जाहिर है उस एहतराम की वजह से फिर दोनों के दोनों शीरो शकर हो जाते हैं। तो वो अगर एक नुक्ता जो महवर है, जो रेफरेंस है, जो फुलकरम है, जिसके गिर्द घूमना है, अगर उसको कोई एक्सेप्ट कर ले तो उसके बाद फिर मोहब्बतें डेवलप होती हैं, उसके बगैर मोहब्बतें डेवलप नहीं हो सकती। अब उसमें आप फर्ज कीजिए कि अगर एक बेटा है कि वो माँ की बात मानना चाहता है, दूसरा जो है वो नालायक है, तो जाहिर है उसके बाद भी इन दोनों के ताल्लुक जो है वो ऐसे पीसफुल, ऐसे मोहब्बत वाले तो नहीं हो सकते। तो वो झगड़ा बड़ा नेचुरल है, हाबिल और काबिल है, ये दोनों अगर आपस में लड़ रहे हैं और एक दूसरे को कत्ल कर देता है तो इसमें दोनों कसूरवार तो नहीं है, मगर एक तो यकीन कसूरवार है कि जिसने जनाब आदम अलैहिस्सलाम का भी लिहाज नहीं किया और अपने भाई का भी लिहाज नहीं किया। वकुंतुम अला शफा खुबरतिम मिनन नार, और तुम लोग कहां पर थे, बिल्कुल गढ़े के पास आ चुके थे जो आग का गढ़ा था, बिल्कुल आग के गढ़े के पास खड़े हुए थे। यानी फर्ज कीजिए कि मसलन इसके आगे जो गढ़ा है तो बिल्कुल एक लाइन के ऊपर आ चुके थे कि बस अभी स्लिप हुए और उस आग के अंदर गए, वो जो आपस में उनका जो क्लैश था वो उस लेवल के ऊपर था। फअनकज़कुम मिन्हा, तो अल्लाह ने तुम्हें उससे निकाल लिया, बचा लिया। इसीलिए इवन समंदर से जो डूब रहा हो उसको अगर निकाल लिया जाए तो कहते हैं इनकाज़े गरीक, जो डूब रहा था उसको बचा लिया, इनकाज करना, निकाल लेना, बचा लेना। फअनकज़कुम मिन्हा, कज़ालिका युबय्यिनुल्लाहु लकुम आयातिही लअल्लकुम तहतदून, अल्लाह इसी तरह से अपनी आयतें तुम्हारे लिए वाजे करता है ताकि तुम हिदायत याफ्ता हो जाओ। वापस याद कीजिए जो पीछे आयत आई, मैं यातज़िम बिल्लाह फकद हुदिया इला सिरात मुस्तकीम, जो वाबस्ता हो जाए अल्लाह से उसकी हिदायत हो गई सिरात मुस्तकीम की तरफ। अल्लाह इसी तरह से यहां पर अल्लाह इसी तरह से अपनी आयतों को वाजे करता है ताकि तुम अपनी हिदायत याफ्ता हो जाओ, उस मरकज को पहचानो कि जिसके जरिए से परवरदिगार तुम्हें हिदायत देना चाहता है। हिदायत है तो गुमराही नहीं है, फिर जालिम नहीं है, हिदायत है तो फिर मुहतदीन है, फिर तो हिदायत याफ्ता है। अगर हिदायत नहीं है तो फिर सिराते मुस्तकीम गया तो फिर कोई इधर कोई उधर कोई बिखर जाएगा, तफरका होगा, वो सारी चीजें होंगी। उसी को जो मरकज, जो पैगम्बर जो बार बार जो ताकीद करते थे ना कि देखो अब मैं जा रहा हूं, मेरे बाद मरकज को समझ लो कि मैं किसको मरकज बनाते जा रहा हूं। मरकज है अली, मरकज है जहरा, मरकज है औलाद अली, ये बहुत इंपॉर्टेंट था जिसको लोगों ने नजरअंदाज किया और जानते बूझ से नजरअंदाज किया। वल तकुम मिनकुम उम्मा, और देखो इस बात को जान लो कि तुम्हारे दरमियान लाजिमन ऐसा गुरुह होना चाहिए कि यदऊना इलल खैर, कि जो खैर की तरफ दावत देने वाला हो, वह या अमरूना बिल मारूफ, और जो अमर बिल मारूफ करने वाला, वह यनहौना अनिल मुनकर, और जो नहीं अनिल मुनकर करने वाला हो, वह उलाय का हुमुल मुफ्लिहून, और यही लोग कामयाब है। यानी अब वही अगर आप इसको थोड़ा पीछे से रब दे दें कि ये नहीं हो सकता कि पैगंबर चले जाएं तो पैगंबर के बाद कोई ऐसा ग्रोह ही ना हो, कोई ऐसा शख्स ही ना हो। और देखिये उम्मत का लफ्ज जो है खुद हजरत इब्राहिम अलैहिस्सलाम एक फर्द है, उनके ऊपर भी इस्तेमाल हुआ कि इब्राहिम जो थे वो उम्मत थे, वैसे तो ग्रोह को कहते हैं, मगर एक शख्स भी इतना इंपॉर्टेंट होता है कि उसको भी उम्मत से ताबीर किया जाता है। تو اوور آل اگر ذمہ داری کے حساب سے دیکھیں تو امر بالمعروف اور نہی عن المنکر جو ہے اس میں کوئی شک نہیں ہے کہ انسان اسٹارٹ کرتا ہے, پرسن ہیز ٹو اسٹارٹ فرام ہمسیلف, کہ وہ اپنی اصلاح سے شروع کریں. جو خود مولا نے بھی کہا کہ اگر کوئی دوسروں کا لیڈر بننا چاہتا ہے تو اس کو اپنی ذات سے شروع کرنا چاہیے, وہ سب سے پہلے اپنی تعدیب کی اور اپنے آپ کو ادب سکھانے کی کوشش کرے تاکہ پھر دوسروں کے اوپر اس کی بات جو ہے مؤثر ثابت ہو سکے. اور پھر اس کے بعد ظاہر اس کی فیملی کی ذمہ داری, امر بالمعروف نہی عن المنکر. آئی ہوپ کہ اس کے مطلب جو بنیادی ہے وہ آپ کے لیے واضح ہے, یعنی نیکی کی ہدایت کرنا, برائی سے روکنا. جب یہ معاملہ اپنی ذات سے ہٹ کر آگے بڑھتا ہے, دوسرے تک ٹرانسمٹ ہونے والی بات آتی ہے, تو اس میں جو امیجیٹ رسپانسبلٹی ہے وہ فیملی کی ہے. ہو انفسکم و اہلیکم نارا, جو سورہ مبارک تحریم کے اندر 66 سورہ کے اندر آیا. اے ایمان لانے والوں, اپنے آپ کو بھی بچاؤ اور اپنی فیملی کو بھی بچاؤ, گھر والوں کو بھی بچاؤ جہنم کی آگ سے, ان کی بھی اصلاح کرو. یعنی تم جب تمہارے انڈر میں تمہاری فیملی ہے تو اس فیملی کی ہدایت کی ذمہ داری بھی امیڈیٹلی تمہاری ہے. پھر ان کے لیے دوسرے ریسورسز جو لے کر آنے ہیں, انوائرمنٹ کیسا بنانا ہے, استاد کیسا ہونا چاہیے, اسکول کیسا ہونا چاہیے, مکتب کیسا ہونا چاہیے, یہ تمہاری ذمہ داری ہے کہ تم اس کو اگنور مت کرو, تم اس پر غور کرو اپنے بارے میں بھی اور اپنی فیملی کے بارے میں بھی. اس بارے میں سوچو کہ کس طریقے سے ان کو جہنم کی آگ سے بچاؤ اور اللہ کی رضا کی طرف لے کر آؤ. یہیں سے یہ امر بالمعروف نہی عن المنکر شروع ہو جاتا ہے. سورہ والعصر کو پھر ذہن میں لے کر آئیے. ان الانسان لفی خسر, ان سارے انسان خسارے میں ہیں, الا الذین آمنوا, مگر وہ لوگ جو ایمان لائے, وہ عمل الصالحات, جنہوں نے اعمال صالحہ کو انجام دیا, بس ختم, اپنی ذات تک نہیں. وہ تواصل بالحق پہ, وہ تواصل بالصبر, اس کے بعد دوسروں کی بات بھی کرتے ہیں, وہ دوسروں کو بھی حق تک پہنچانے کی کوشش کرتے ہیں. پہلے خود حق سمجھ لیے, ایسا نہیں گڑبڑ پہنچا دے اور سمجھے کہ میں نے بہت بڑا تیر مارا. تواصل بالحق پہ, وہ تواصل بالصبر, حق اور صبر کے پیغام کو دوسروں تک بھی لے کر جاتے ہیں. یہ دوسروں تک لے کر جانا اسی وقت ممکن ہے کہ جب انسان خود اس کو سمجھ چکا ہو, جو امر بالمعروف اور نہی عن المنکر کی بنیادی شرط ہے. کہ اگر خود کو پتہ ہی نہیں ہے کہ معروف کیا ہے منکر کیا ہے تو وہ کیا پہنچائے گا. اگر فرض کیجئے ناقص پیمانے کے اوپر, بہت ہی ناقص کا مطلب کیا ہوتا ہے کہ انکمپلیٹ, اگر انکمپلیٹ نالج ہے یا انکمپلیٹ انسان انفارمیشن رکھتا ہے اور اس کے بعد وہ اگر اس انفارمیشن کو پہنچانا چاہے تو بڑی گڑبڑ ہو سکتی ہے. مثلا اگر فرض کیجئے کہ آپ صرف اتنا سن لیں کہ مومن کے دل میں خوشی کو داخل کرنا بہت ثواب ہے, واقعی ثواب ہے, اور پھر آپ کہیں کہ نہیں کیسے آپ داخل کریں, اور داخل کرنے کے لیے کہیں کہ ٹھیک ہے یار اس کو کوئی انڈین مووی لا کر دو تاکہ یہ دیکھے, گانے وانے سنے, تو اس کا دل بہت خوش ہوگا اور اس کے بعد پھر مجھے ثواب مل جائے گا. اب آپ نے عنوان بالکل ٹھیک کیا, عنوان غلط نہیں, عنوان غلط نہیں, عنوان بالکل ٹھیک ہے کہ وہ مومن کے دل میں جو خوشی داخل کریں, خوشی داخل بھی ہو جائے گی, مگر یہ خوشی تھی جو مراد تھی کہ اس طریقے سے اس کو مثال کے طور پر بے حیائی کی طرف لگا دیا جائے, یہ مقصد نہیں تھا. یا اسی طریقے سے مثلا آپ فرض کیجئے کہ آپ یہ سنیں کہ کسی کو کھانا کھلانا بہت ثواب ہے, اور کھانا کھلانا ثواب ہے تو کھانا لانا کہاں سے, تاکہ وہ راستے میں کوئی بھی ملا اس کو پکڑا, اس کو گن پوائنٹ کے اوپر اس کے پیسے ہوتے چھینے, اسی سے کھانا لیا اور کھلا دیا. بھوکے کے پیٹ میں کھانا تو چلا گیا, مگر کیسا ثواب ملنے کا, اس کا کوئی ثواب نہیں. تو جب وہ مقصد صحیح ہے تو راستہ بھی صحیح ہونا چاہیے. یہ ہوتا ہے کہ وہ جو ہاف نالج ہے, لٹل نالج ہے, از آلویز ڈینجرس, بہت زیادہ نقصان دہ ہوتی ہے. جب انسان عنوان صحیح لیتا ہے مگر اس کو امپلیمنٹ کرنے کے لیے جو اس کا راستہ ہوتا ہے وہ بہت غلط ہوتا ہے. یہی معاملہ ایون ایجوکیشن کے حوالے سے, ایجوکیشن بہت اچھی چیز ہے, کوئی شک نہیں اس کے اندر, ایجوکیشن ہونی چاہیے, ہونی چاہیے, ہونی چاہیے. علم حاصل کرو, چاہے تمہیں چین جانا پڑے علم حاصل کرو, چاہے یہ کرنا پڑے ماں کی گود سے لے کر قبر کے, یہ سب لے لیا اس کے بعد پھر تاکہ اب علم حاصل کرنے کے لیے ہم اپنے بچے جو حوالے کریں, کن کے حوالے, کیا دشمنان اہل بیت کے حوالے, وہ جو امام زمانہ کے بالکل صریحاً منکر ان کے حوالے کر دیں, ایسے کام چلے گا. دس از ناٹ ایکسیپٹیبل ایٹ اینی گراؤنڈ, ایٹ اینی کاسٹ ایکسیپٹیبل نہیں, یہ کبھی بھی قابل قبول نہیں ہو سکتا. یہ اپنے آپ کو بیوقوف بنانے والی چیز ہے. اسی لیے یاد رکھیے گا کہ یہاں پر جو پروردگار عالم کہہ رہا ہے کہ ولتکم منکم امہ, تم میں ایک گروہ تو ایسا لازمن ہونا چاہیے کہ جو سوسائٹی کے لیے ریسپانسبلٹیز جو ہیں ان کو اپنے کاندھوں پر لے سکے, یعنی پہلے وہ سیکھے کہ خیر کیا ہے. یہ اس کے اندر آلریڈی موجود ہے کہ وہ جانے کہ خیر کیا ہے اور پھر خیر کی طرف دعوت دینے والا ہو. وہ یامرون بالمعروف, وہ جانے کی ہدایت کیا ہے, وہ جانے کی نیکی کیا ہے, اور اس کے بعد پھر وہ نیکی کی طرف لوگوں کو بلانے والا ہے. وہ ینہون عن المنکر, وہ جانے کی برائی کیا ہے اور اس کے بعد پھر برائی کی طرف لوگوں کو آنے سے روکنے والا ہو, ان کے راستوں کو صحیح کرنے والا ہو. وہ اولائک ہم المفلحون, یہ لوگ کامیاب ہیں خدا کی نظر میں. इसलिए कि इनके पास इल्म भी है और इनके पास विजडम भी है, उनको फिर ये भी पता है कि कैसे काम करना है। ठीक है, ये जो है बस खैर की तरफ दावत देना है तो पागल की तरह से बस बाहर निकल गए खैर खैर खैर, ये तो नहीं। अब क्या स्ट्रेटेजी होगी फिर, वाकई उनका विजडम जो है, उनकी अप्रोच जो है, उनका विजन जो है वो उसके अंदर काउंट करता है। क्या हम टेक्नोलॉजी का उसके अंदर इनपुट ले सकते हैं, हम किस तरीके से एनवायरमेंट को बेहतर कर सकते हैं, वो सोचते हैं उसके बारे में। इसीलिए वो जो आप सुनते हैं ना कि उस देर का सोचना कई सालों की इबादत से जो अफजल है, वो उस सोचने के अंदर इंसान क्या सोचना क्या है, मतलब सोचने की चीज ये कि मैं अपनी सोसाइटी को कैसे बेहतर कर सकता हूं, मसलन जो आले मोहम्मद के कम से कम मानने वाले उनको मैं कैसे मजीद इंप्रूव कर सकता हूं। इस तरह के मुझे मालूम हो कि इंप्रूवमेंट का मतलब भी क्या है, पहले मरहले में ये, दूसरे मरहले के अंदर कि अब मैं अपनी सोसाइटी को मजीद बेहतर कैसे ले जा सकता हूं। इस बारे में छठे इमाम का एक, अगर मैं गलती नहीं कर रहा, छठे इमाम जो है, छठे इमाम ही की एक हदीस है, इसको भी देखिएगा। इमाम फरमाते हैं कि किस सवाल किया किसी ने कि क्या अमर बिल मारूफ और नहीं अनिल मुनकर तमाम उम्मत पर वाजिब है। आप ध्यान में रखिएगा, यहां पर तमाम उम्मत से मुराद वो लिमिटेड जो रिस्पॉन्सिबिलिटीज है उससे आगे की हम बात कर रहे हैं, अपनी जात उसकी बात नहीं हो रही है, वो तो खैर, उसके अलावा जो फैमिली की रिस्पॉन्सिबिलिटीज है उससे भी आगे की बात, कि मतलब वो पूरी सोसाइटी के अंदर एक मोबिलाइजेशन क्रिएट करने की कोशिश करें। इमाम फरमाते हैं कि नहीं, ऐसा नहीं है। सवाल करने वाले ने पूछा क्यों, इमाम फरमाते हैं इन नमा हुआ अलल कवील मुताइल आलिम बिल मारूफ मिनल मुनकर। इमाम फरमाते हैं कि अरे ये फरीजा तो उस पर आयद होता है जो इतनी कुव्वत रखता हो, नंबर एक, जितनी कुव्वत है, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, जिसके पास जितनी कुव्वत है उस कुव्वत के मुताबिक ही उसकी जिम्मेदारी बनेगी, नंबर एक। नंबर दो, जिसकी बात का वजन लोग माने, एक्सेप्टेबिलिटी भी कुछ डेवलप हो, जितनी वो एक्सेप्टेबिलिटी नहीं है तो वो डेवलप करने की कोशिश करें, जितनी डेवलप होती जाए वो, जो अच्छाई और बुराई के इम्तियाज से वाकिफ हो, डिस्टिंग्विश कर सके कि अच्छाई है क्या और बुराई क्या है, ना वो बेचारे जिन्हें खुद पता नहीं कि वो किधर से किधर जा रहे हैं, यानी उन्हें एहसास न हो कि वो खुद हक से बातिल की तरफ कदम बढ़ा रहे हैं, वो अगर करने जाएंगे अमर बिल मारूफ तो और गड़बड़ करेंगे। दे देमसेल्व्स आर रिक्वायर्ड कि उनको कोई आकर गाइड करे और वो रास्ते के ऊपर आए। वला तकूनू कल्लदीना तफर्रकू, और देखो उन लोगों की तरह से मत हो जाए, आयत नंबर 103 पर आ गया। वला तकूनू कल्लदीना तफर्रकू, फिर पीछे तो ध्यान में लाइएगा, अल्लाह की रस्सी को मजबूती से थामे रहो, आपस में तफरका मत पैदा करो, तितर-बितर मत हो जाओ, और देखो अब अल्लाह की नेमत को याद रखो, तुम आपस में दुश्मन थे, अल्लाह ने तुम्हें मोहब्बत के साथ भाई बना दिया, तुम्हारे दरमियान एक ऐसी उम्मत होनी चाहिए जो खैर की तरफ दावत देने वाली हो, यानी वो तुम्हें तफरके से रोके। उसका एक और काम ये भी होगा कि उसके जरिए से तुम मुश्तमे रहोगे, तुम जमा रहोगे। वला तकूनू, और तुम वैसे मत हो जाओ, कल लदीना तफर्रकू वख्तलफू, जो फिरके फिरके हो गए, तितर बितर हो गए, और जिन्होंने इख्तलाफ किया, मिन बादे मा जाअहुमुल बय्यिनात, ये बहुत इंपॉर्टेंट है, बय्यिनात के आने के बाद जिन्होंने इख्तलाफ किया, बात के वाजे हो जाने के बाद जिन्होंने इख्तलाफ किया, एक एक कोई एम्बिग्यूटी बाकी है, एम्बिग्यूटी नहीं है, उसके बाद अगर किसी ने इख्तलाफ किया तो उन जैसे खबरदार मत हो जाना, यानी परवरदिगार आलम खुद इंसान को इतना मार्जिन देता है, वो कहता है कि अगर तुम्हारे लिए बय्यिनात न हो और फिर अगर तुम किसी मिसअंडरस्टैंडिंग का शिकार हो जाओ, वो हमें भी समझ में आता है, तुम इंसान, तुम्हारा सोर्स ऑफ नॉलेज क्या है, बड़ा लिमिटेड है, भी पता है, मगर वंस इट इज क्लियर, हदीस सकलैन नजर आती है, 12 खुलफा वाली हदीस नजर आती है, पैगंबर कह के जा रहे हैं, मैं कुरान अहले बैत को छोड़कर जा रहा हूं, ये बय्यिनात है, ये बात वाजे करती है पैगंबर अकरम ने, उसके बाद फिर कोई गुंजाइश नहीं, वख्तलफू मिन बादे मा जाअहुमुल बय्यिनात वउलाइका लहुम अज़ाबुन अज़ीम, और ऐसे लोगों के लिए फिर अज़ाब अज़ीम है, फिर उनको फिर क्या मार्जिन दिया जाए, जब उनके लिए बातों को वाजे कर दिया गया, उसके बाद भी अगर वो नहीं मानना चाहते, ठीक है वो, और यानी पैगंबर क्या करें, पैगंबर वाजे तौर पर बुलंद करके कहे मन कुन तो मौला हो फहाजा भी मौला, जिसका मैं मौला हूं उसका भी मौला है, मोबाइल में लेकर आए, वो ईसाई कहते हुए नजर आए कि मसलन ये ऐसे चेहरे हैं और हम ये देख रहे हैं, पैगंबर के निशाना की मंजिल पर देखो, अब नाना की मंजिल पर देखो, अनुपोषण की है, और किस तरीके से तारुफ होता है और किस तरीके से बताया जाता है कि ये अब मरकज है, वह उलाय का लहूम अजाबुन अजीम, ये उसके बाद बय्यिनात के आने के बाद, वाजे होने के बाद, क्रिस्टल क्लियर होने के बाद, अगर कोई ना माने, तफरका करे, इख्तलाफ करे, तो फिर याद रखो उन लोगों के लिए अजाब अजीम है, यौम तबयज्जु वुजूहुन, वो कयामत का दिन जब बाद चेहरे सफेद होंगे, नूरानी होंगे, वह तस्वद्दु वुजूहुन, और बाज चेहरे स्याह होंगे, ये सफेदी और स्याही जाहिर है कि वो चेहरे का जो कॉम्प्लेक्शन दुनिया के अंदर होता है उस वजह से तो नहीं है, ये तो दिल की और रूह की जो स्याही और सफेदी है वो इंसान के चेहरे के ऊपर जाहिर हो रही है। फअम्मल लजीना अस्वद्दत वुजूहुहुम, तो वो लोग के जिनके चेहरे स्याह होंगे ब्लैक होंगे उनसे कहा जाएगा अकफरतुम बादा ईमानकुम, तो ईमान के बाद काफिर हो गए। आप नोट कर रहे अकफरतुम बादा ईमानकुम, यानी यहां पर आप जहन में रखिएगा कि पैगंबर अकरम की एक हदीस है जो बरादरान की किताबों के अंदर भी है जिसको हदीस हौस कहते हैं, कि जब हौज कौसर के ऊपर मेरे पास कुछ लोग आएंगे तो मैं कहूंगा, मैं खुलासा दर्ज कर रहा हूं कि अस्हाबी अस्हाबी आने दो, ये मेरे अस्हाब हैं, ये मेरे अस्हाब हैं, और जब वो आ रहे होंगे तो उनको हटा दिया जाएगा, नहीं आने दिया जाएगा, दरमियान में खली जा जाएगी, और जब मैं कहूंगा कि ये तो मेरे अस्हाब हैं तो कहा जाएगा कि अल्लाह के रसूल आप नहीं जानते कि आपके बाद इन्होंने क्या क्या गुल खिला है। ये हदीस मुत्तफक अलैह बुखारी के अंदर भी यह हदीस मौजूद है। बहरहाल अकबर तुम बात है ईमान को, ये कहा जाएगा कि तुम लोग ईमान के बाद काफिर हो गए। फजूकुल अजाब बिमा कुंतुम तकफुरून, तो चखो इस अजाब को तुम्हारे कुफर की वजह से, जो तुम कुफर कर रहे थे उसकी वजह से अब इस अजाब का मजा चखो। वह अमल लजीन अब यज्जत वजूहुहुम, और वो लोग के जिनके चेहरे नूरानी होंगे सफेद होंगे, बैज अबियज, अबियज कहते हैं वाइट को, अस्वद कहते हैं ब्लैक को, हजरे अस्वद इसीलिए कहा गया। खैर वहां पर तो मजमूम नहीं है, यहां पर तो बड़ा मजमूम है, अगर किसी का चेहरा सियाह है और कयामत के मैदान में, यानी उसकी रूह की सियाही की वजह से। अब ये जो बिल्कुल साइमल्टेनियस कॉन्ट्रास्ट के वो अम्मल लजीन अब यज्जत वुजूहुहुम, वो लोग के जिनके चेहरे सफेद होंगे नूरानी होंगे, फी रहमतिल्लाह, ये अल्लाह की रहमत में होंगे, हुम फिया खालिदून, और उसके अंदर हमेशा हमेशा रहेंगे। तिलका आयतुल्लाह नतलूहा अलैका बिलहक, ये अल्लाह की आयतें हैं जो हम आपके सामने पढ़ रहे हैं हक के साथ, यानी खुदा फरमाता है ये हमारी आयतें जो हम आपके सामने बिलहक पढ़ रहे हैं। वमल्लाहु युरीदु ज़ुल्मन लिल आलमीन, और अल्लाह यकीनन जुल्म नहीं चाहता आलमीन के साथ, किसी के साथ भी नहीं चाहता। इन्हें नोट कीजिए, ये बड़ी इंपॉर्टेंट बात है, आलमीन में किसी के साथ जुल्म नहीं चाहता। तो फिर क्या चाहता है खुदा? अदल चाहता है, एहसान चाहता है। ये परवरदिगार आलम का ऐलान है कि जुल्म किसी के ऊपर नहीं है, ये सारी जितनी भी हरकतें हैं ये इनकी अपनी है, परवरदिगार आलम की तरफ से किसी के ऊपर जुल्म नहीं। वलिल्लाह मा फिस समावात व मा फिल अर्ज, और अल्लाह ही के लिए तो है जो कुछ भी आसमानों में है, जो कुछ भी जमीन में है। व इलल्लाह तुरजाउल उमूर, और सारे उमूर ने पलटना है अल्लाह ही की तरफ, उनको पलटाया जाएगा। कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास तामुरूना बिल मारूफ, तुम यकीनन बेहतरीन उम्मत हो जिसे बनाया गया है इंसानों के लिए, तामुरूना बिल मारूफ व तनहौना अनिल मुनकर। अब वही वाली बात, लिमिटेड तो सबकी रिस्पॉन्सिबिलिटी, अमर बिल मारूफ नहीं अनिल मुनकर के, और आला तरीन मंजिल के ऊपर अगर आप देखें तो आइम्मा अहले बैत कि जिनकी जिम्मेदारी सोसाइटी के एतबार से, कुन तुम खैरा उम्मत, वहां पर क्या है, वल तकुम मिनकुम उम्मा, तुम में एक ग्रोह ऐसा होना चाहिए, एक उम्मत ऐसी होनी चाहिए, और यहां पर कुन तुम खैरा उम्मत, वही ग्रोह बेहतरीन ग्रोह, वही बेहतरीन उम्मत, उखरिजत लिन्नास जैसे इंसानों के लिए बनाया गया, तामुरूना बिल मारूफ व तनहौना अनिल मुनकर, जो अमर बिल मारूफ करते हैं नहीं अनिल मुनकर करते हैं। व तुमनून बिल्लाह, और अल्लाह पर ईमान लाते हैं। वलव आमना अहलुल किताब लकाना खैरन लहुम, और अगर ईमान ले आते अहले किताब भी तो उनके लिए बेहतर था। मिनहुमुल मुमिनून व अक्सरुहुमुल फासिकून, उनमें मोमिन भी हैं और अक्सर फासिक हैं अहले किताब में भी, यानी कुछ वो हैं जो मोमिन बन जाएंगे, पोटेंशियली मोमिन हैं उनके अंदर भी, और वो रास्ता देख रहे हैं। कुछ वो हैं जिन्होंने अपनी तहकीक मुकम्मल कर ली, वो आ जाएंगे। कुछ वो हैं जो अभी गुमगू की कैफियत के अंदर है, वो आहिस्ता आहिस्ता कन्वर्ट हो जाएंगे, वो हो जाएंगे। लेकिन अक्सरियत उनकी फासिकीन के ऊपर है, वो जो खुल्लम खुल्ला गुनाह करने वाले और उन्हीं दुनियावी लज्जतों के ऊपर मर मिटने वाले बद अमाल अफराद जो हैं, वो अक्सरियत उनकी उन पर मुश्तमिल है। अब ये जो अमर बिल मारूफ और नहीं अनिल मुनकर करने वाली उम्मत का मैंने अर्ज किया कि बेहतरीन जो मिज़दाक अहले बैत हैं, ये खुद इमाम ने छठे इमाम का भी जुमला इरशाद फरमाते हैं कि पूरी उम्मत बेहतरीन उम्मत कहां से हो सकती है, यानी पूरी उम्मत आप कहें मुसलमानों सारे के सारे वो कहां से हो सकते हैं, जबकि इसी उम्मत ने छठे इमाम फरमाते हैं इमाम बरहक अमीरुल मोमिनीन अली इब्न अबी तालिब और हसन हुसैन फरजंदान रसूल को कत्ल किया, ये बेहतरीन उम्मत पूरी पूरी तो कहां से हो सकती है, अगेंस्ट लॉजिक है। यानी किसी आम इंसान को भी कत्ल करने वाला है तो वो भी इससे खारिज होना चाहिए, चेहरे से भी हम बात करेंगे जो खुद मौला को कत्ल करने वाला है, इमाम हसन और इमाम हुसैन को कत्ल करने वाला है, जाहिरी तौर पर तो वो भी कलमा पढ़ रहे हैं, वो तो उसके अंदर शामिल हो ही नहीं सकते। एक दूसरी हदीस में है कि हम आलो मोहम्मदिन, कि ये आले मोहम्मद हैं, تیسری حدیث کے اندر ہے کہ انما نزلت هذه الآية على محمد فيه وفي الأوصياء خاصة، کہ یہ آیت نازل ہوئی پیغمبر اکرم کے بارے میں اور خاص ان کے اوصیا کے بارے میں. ایک اور روایت کے اندر ہے کہ یعنی الامہ التي وجبت لها دعوت ابراہیم، یہ وہ لوگ ہیں کہ جن کے لیے جناب ابراہیم علیہ السلام نے دعا کی تھی کہ وہ من ذریتی، اے پروردگار میری ذریت و میری امت میری اولاد کے اندر بھی اس عہدہ امامت کو جاری فرما. بہر کنتم خیر امت اخرجت للناس تامرون بالمعروف وتنهون عن المنکر وتؤمنون باللہ، تم بہترین امت ہو جب جسے ان لوگوں کے لیے بنایا گیا، تامرون بالمعروف امر بالمعروف کرتے ہو، نہیں عن المنکر کرتے ہو، وتؤمنون باللہ. یہاں پر امام حسین کے اس وصیت نامے کو بھی ذہن میں رکھیے گا، انما خرجت لطلب الاصلاح فی امت جدی، میں اپنے جد کی امت کی اصلاح کے لیے نکل رہا ہوں. اريد ان امر بالمعروف وانهى عن المنکر، میں امر بالمعروف کا ارادہ کر رکھتا ہوں اور نہیں عن المنکر کا ارادہ رکھتا ہوں. واپس آئی آیت کی طرف، ولو آمن اہل الکتاب لکان خیرا لہم، اگر اہل کتاب ایمان لے آتے تو ان کے لیے بہتر تھا. منہم المؤمنون واکثرهم الفاسقون، ان میں کچھ مومن ہونے والے ہیں اور ان کی اکثریت فاسقین پر ہے، بدعمال لوگ ہیں. لَن يَضُرُّوكُمْ إِلَّا أَذًى، وہ تمہیں ضرر نقصان نہیں پہنچا سکتے، کافر ہیں اہل کتاب ہیں، وہ تمہیں نقصان نہیں پہنچا سکتے. إِلَّا أَذًى، ہاں ہو سکتا ہے کچھ اذیت پہنچائیں، کچھ چیزیں ناگوار ہوں جانی اعتبار سے مالی اعتبار سے، مگر اس کے علاوہ کیا نقصان تمہیں پہنچائیں گے. وَإِن يُقَاتِلُوكُمْ يُوَلُّوكُمُ الْأَدْبَارَ، اور اگر تمہارا ان کا مقاتلہ ہو جائے، مقاتلہ سے مراد میدان کے اندر آمنا سامنا ہو جائے، يُوَلُّوكُمُ الْأَدْبَارَ، تو پیٹ پھرا کر بھاگیں گے. ثُمَّ لَا يُنصَرُونَ، پھر ان کی مدد بھی نہیں کی جائے گی. ضُرِبَتْ عَلَيْهِمُ الذِّلَّةُ أَيْنَمَا ثُقِفُوا إِلَّا بِحَبْلٍ مِّنَ اللَّهِ وَحَبْلٍ مِّنَ النَّاسِ، ان کے اوپر ذلت کی مار پڑی ہوئی ہے کہیں پر بھی چلے جائیں. إِلَّا بِحَبْلٍ مِّنَ اللَّهِ وَحَبْلٍ مِّنَ النَّاسِ، مگر یہ کہ یا اللہ کی طرف سے انہیں کوئی رسی مل جائے، وہ حبل من الناس، اور یا لوگوں کی طرف سے کوئی رسی مل جائے. یہاں پر اللہ کی رسی اور لوگوں کی رسی کا کیا مطلب ہے؟ یعنی یا تو یہ لوگ جزیہ دے کر ٹیکس دے کر رحمدہ ہو جائیں، جیسے وہ نصارۂ نجران نے کیا تھا، اور یا پھر ساز باز کر کے لوگوں کے ساتھ کسی کی پناہ میں چلے جائیں. خاص یہودیوں کے حوالے سے اس بات پر اصرار ہے کہ یہودی اگر اس دنیا کے اندر کہیں پر بھی اگر تھوڑے سے ڈومیننٹ کرتے ہوئے نظر آئیں گے تو اپنی پرسنل کیپیسٹی کے اندر نہیں کر پائیں گے، ان کے اوپر ذلت کی مار پڑی ہوئی ہے، وہ ذلیل ہی رہیں گے. یہ پہلے بھی مرض کر چکا ہوں اس کے اوپر کہ آج بھی اگر آپ دیکھیں تو اقوام متحدہ کے اندر جب تک امریکہ اس کے معاملے کو ویٹو نہ کرے اس کے خلاف، وہ آگے بڑھ ہی نہیں پاتا. سب سے زیادہ ویٹو کا حق جو استعمال کیا گیا ہے وہ اسرائیل کے فیور میں استعمال کیا گیا، ورنہ اوور آل ایون ووٹنگ کے حوالے سے آج بھی اکثریت اس کے خلاف ہی ووٹ دیتے ہیں. وہ ایگزیکیوٹ نہ کر پائیں دوسرے افراد وہ ایک الگ بات ہے، لیکن امریکہ کی وجہ سے اس کا جو بھی اپنا معاملہ ہے سٹینڈ ہے، وہ حبل من الناس، یہ جو قرآن نے کہا تھا کہ اپنی پرسنل کیپیسٹی کے اندر یہ کچھ نہیں کر پائیں گے. اگر یہ اپنی حکومت بھی اسٹیبلش کر پائیں تو اسی صورت میں کہ جب ان کو کسی اور کی طرف سے ایسی سپورٹ مل جائے. وباؤوا بغضب من اللہ وضربت علیہم المسکنہ، پھر پروردگار عالم فرماتا ہے کہ یہ اللہ کے غضب میں گرفتار ہے اور ان پر محتاجی لکھ دی گئی ہے، اور اس کی وجہ کیا ہے؟ ذالک بانہم کانوا یکفرون بآیات اللہ، اس کی وجہ یہ ہے کہ یہ لوگ اللہ کی آیتوں کا انکار کرتے رہے. ایک، ویقتلون الانبیاء بغیر حق، انبیاء کا انکار، انبیاء کو قتل کرتے رہے بغیر کسی ریزن کے جو جانتے بھی تھے. ذالک بما عصوا، نمبر تین، یہ لوگ اللہ کی معصیت کرتے رہے نافرمانی. وَكَانُوا يَعْتَدُونَ، اور یہ لوگ ہمیشہ تجاوز کرتے رہے، ظلم و تعدی، اپنے لمٹس کو اپنی لائنز کو کراس کرتے رہے. آیت نمبر 112 پر آگے ہماری بات رک رہی ہے، انشاءاللہ اسی آیت سے اگلی نشست کے اندر، اگلے درس کے اندر بات کو آگے بڑھائیں گے. پروردگار عالم سے دعا کرتے ہیں کہ وہ ہمیں قرآن اور اہل بیت سے متمسک رہنے اور ہدایت حاصل کرتے ہوئے صراط مستقیم پر رہنے کی توفیق عطا فرمائے. ظہور امام تعجیل فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. اگر کوئی سوال ہے تو شاید کریں.
آپ دیکھ کے جا رہے ہیں آپ.